بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبي القاسم محمد.
اللهم صل على محمد
وعلى آل بيته الطيبين الطاهرين المحسنين المنتجبين، سيما بقية الله في الأرضين أرضاه ناصدا، وعجل الله تعالى فرجه الشريف. أما بعد، فقد قال الله سبحانه وتعالى في كتابه الحكيم، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الف لام را كتاب أنزلناه إليك لتخرج الناس من الظلمات إلى النور إلى صراط العزيز الحميد. درود محمد وعلى
آله.
اللهم صل على محمد. 1439 ہجری کا محرم کا چاند بھی طلوع ہوا، اور ایک بار پھر ہم لوگ اس عرش عظا پر جمع ہیں، اور خدا کا لاکھ لاکھ شکر بجا لاتے ہیں کہ اس نے ہمیں ایک بار پھر یہ توفیق عطا فرمائی کہ ہم یہاں بیٹھ کر مل کر انہوں علیہ السلام کے ساتھ اپنی یکجہتی، اپنے سارے عقیدت کو بیان کریں. اس بات کا جتنا زیادہ ہم اندازہ لگائیں، اس بات کی اہمیت تک جتنا زیادہ ہم قائل ہوں، یہ اتنی بڑی نعمت ہے کہ جس کے مقابلے میں کوئی اور نعمت، کوئی بھی چیز اصلا کوئی اہمیت نہیں رکھتی، کوئی قیمت نہیں رکھتی. تو محبت اہل بیت علیہ السلام کی، آئمہ معصومین علیہ السلام کی، اس خاندان نبوت کی، جتنا زیادہ اس اہمیت کا اندازہ لگائیں گے، جتنا زیادہ شکر کریں گے، اتنا ہی زیادہ خدا اس نعمت میں اضافہ کرے گا. نہ فقط اس نعمت کے اندر اضافہ کرے گا، بلکہ اس کے ذریعے سے خود ہمارے وجود کے اندر ایک وسعت پیدا ہوگی. کیونکہ خدا بندہ کریم کیا فرماتا ہے کہ اگر تم میری نعمت کا شکر بجا لاؤ گے تو میں کیا کروں گا، لأزیدنکم. یہ نہیں کہتا کہ میں اس نعمت کے اندر اضافہ کر دوں گا، وہ تو خود بخود ہوگا، لیکن ساتھ میں کہتا ہے میں عزیزنکم، میں تمہیں زیادہ کر دوں گا، خود تمہیں. اگر ہم شکر کریں گے اس کی اس نعمت پر، پھر جیسی نعمت ہے اس میں فرق ہے، ساری نعمتیں ایک طرح کی نہیں ہیں. یہ جو محبت کی نعمت ہے حضرت علیہ السلام سے، خاندان نبوت سے، اس سے بڑھ کر کوئی نعمت نہیں ہو سکتی، جتنا زیادہ انسان کا شکر بجا لائے. یہ زداری جو ہے اسی اظہار محبت کا ایک وسیلہ ہے، جس کو ہمیں نہ معلوم پتہ نہیں وہ کون سی نیکی تھی ہماری کہ اس محبت کو ہمیں عطا کیا گیا. ایک امانت ہے، اس امانت میں خیانت اصلا برداشت نہیں کی جا سکتی. یہ بہت بڑی امانت ہے جو ہمیں دی گئی ہے. اس کی جتنا زیادہ ہم پاس کریں گے، اس کا جتنا زیادہ خیال رکھیں گے، اس کے اندر اس کی اتنی زیادہ احتیاط سے اس کو استعمال کریں گے، اتنا ہی زیادہ ہماری اپنی سعادت کا بھی باعث ہے، اور خود ہمارے اپنے وجود کے اندر ہمارے کمال اور سعادت تک جانے کے لیے بھی معاون و مددگار ہیں. خوب، ہر سال خدا ہمیں توفیق دیتا ہے الحمدللہ. اس سال بھی خدا نے توفیق دی، نہیں معلوم کتنے لوگ ہوں گے اس دنیا میں کہ جو اس سال اس نعمت سے محروم ہو گئے ہوں گے، اور جن کا نام اعمال بند کر دیا گیا ہوگا. ہمیں خدا نے پھر بھی ایک توفیق دی ہے، اس کی طرف شکر گزار ہے کہ اور اپنے آپ کو نزدیک کر سکیں ان مجالس کے ذریعے سے، ان زیارتوں کے ذریعے سے، ان دعاؤں کے ذریعے سے، ان توسلات کے ذریعے سے، ان نعموں کے ذریعے سے، ان سینہ زنی کے ذریعے سے، ہر طریقے سے جو ہمارے لیے میسر ہے، ہم اپنے آپ کو اپنے ایمان سے نزدیک تر کر سکیں، اور نزدیک کر سکیں، اور نزدیک کر سکیں. کیونکہ اس کی کوئی حد نہیں ہے، اس کی کوئی حد نہیں ہے. جتنا زیادہ ہم کوشش کریں گے اپنے آپ کو ایمان سے نزدیک کرنے کی، پھر بھی گنجائش باقی رہے گی، پھر بھی گنجائش باقی رہے گی. کیونکہ جس طرح سے وہ خدا لامحدود ہے، اس کی قدرت لامحدود ہے، اور اس کے درجات لامحدود ہیں، اس کی برگزہ بندے، اس کی یہ جو معصومین علیہ السلام کی ذوات ہیں، مقدسہ ہیں، کہ جنہوں نے اپنے آپ کو فنا کر دیا خدا کے اندر، اسی طرح سے یہ بھی کیونکہ خدا کی ذات کے اندر فنا ہو چکی ہیں، اس لیے اتنا زیادہ ہم اسے نزدیکوں پھر بھی گنجائش باقی رہتی ہے کہ اور نزدیک ہو سکیں. بس اس موقع سے صحیح طرح سے ہمیں استفادہ کرنا ہے. آج کی گفتگو کے اندر एक तो इस मौजू को जो इंतखाब किया गया है काफ़ी कदम बयान करना है, इसका मकसद क्या है और फिर मुताब की जानब इंशाल्लाह खुदा ने तौफीक भी इन 9 दिनों के अंदर आपकी खिदमत में जो राइज पेश करना है उसका एक इजमानी सा खाका पेश किया जाएगा ताकि आपके लिए भी वाजे हो कि गुफ्तगू क्या है। और साथ ही थोड़ा बहुत इशारा जो हर साल में कोशिश होती है पहली मजलिस के अंदर अज़ादारी के हवाले से जो है कुछ आरइस पेश किए जाएँ वो भी इंशाल्लाह की खिदमत में पेश करूँगा। गुरु तेज मोहम्मद मोहतरम, आपने बार बार हर साल तकरीबन हमें मौका मिलता है कि इमाम अलैहिस्सलाम के कुछ फरमाइशात हैं, उनके कुछ इरशादात हैं इमाम हुसैन अलैहिस्सलाम के, जो उन्होंने करबला के रास्ते में मदीना से लेकर करबला तक अपने करबला के मैदान में कुछ ऐसी फरमाइशात हैं उनकी, कुछ ऐसे इरशादात हैं कि जिससे हमें अंदाज़ा होता है कि इमाम अलैहिस्सलाम इस मकसद के लिए इस राह में निकले थे, इस हदफ के तहत उन्होंने सारी कुर्बानियाँ बर्दाश्त करने को अपने अपने आप को तैयार किया था। मुख्तलिफ मौक़ों पर मुख्तलिफ उनके इरशादात हैं। एक अहम जो कौल है उनका, एक अहम उनकी जो फरमाइश है, फरमाते हैं कि जो आपने बार बार सुनी है कि इन्ना मखरज को लिता कि उनमें से दर्दी मैंने जो खरूज किया है, मैंने जो क़याम किया है, मेरा मकसद क्या है, मैं चाहता हूँ कि अपने इस उम्मत मेरी नाना की जो उम्मत है इसके अंदर जो बिगाड़ पैदा हो चुका है उसकी मैं इस्लाह करूँ। इस्लाह करना जो है मेरा हदफ है, मैं चाहता हूँ कि अपने इस क़याम के ज़रिए से अपने इमाम अलैहिस्सलाम कहते हैं कि मैं मेरा हदफ तो ये नहीं है, दुनिया मेरा हदफ नहीं है, दुनिया की हुकूमतें मेरा हदफ नहीं है, इसके दुनिया की लालचें ये सब चीज़ें मेरा हदफ नहीं है, मैं कोई बिगाड़ पैदा करने के लिए कोई फसाद पैदा करने के लिए नहीं निकला। जिस तरह से बाकी लोग जो निकलते हैं और उनका हदफ ये होता है कि वो ज़मीन के अंदर तबाही पैदा करें, फसाद पैदा करें ताकि खुद काबिज़ हो जाए और फिर अपनी हुकूमत करें, मेरा हदफ ये नहीं है। हदफ ये नहीं है, हदफ क्या है? हदफ मेरा ये है कि जो उम्मत के अंदर बिगाड़ पैदा हो चुका है उसकी मैं इस्लाह करूँ। और ये बात पिछले सालों में बयान होती रही है, आपने हतमन सुनी होगी इससे पहले भी, कि इसका मतलब ये नहीं कि इमाम अलैहिस्सलाम ये चाहते हो कहना कि खुदा ना खास्ता जो है वो हुकूमत अगर हमको मिल जाए और वाकई हमें नसीब हो तो हम उसको कबूल नहीं करेंगे और हुकूमत का ताल्लुक नहीं है हमसे। नहीं, असल हुकूमत इनकी है, हक इनका है कि ये दुनिया के अंदर हुकूमत करें, जिस तरह से रसूलुल्लाह ने की और जिस तरह से इनकी वसीयत की, जिस तरह से आपके बाबा ने जब उनको ये हक दिया गया उन्होंने इसको हासिल किया। लेकिन एक दफा ये होता है कि हम कह रहे हैं कि मेरा मकसद उस तरह की हुकूमत नहीं है, मेरा मकसद उस तरह की सियासत नहीं है कि फौरन किसी के ज़हन में आए कि ये शख्स भी अगर आज खुरूज कर रहा है, क़याम कर रहा है तो बस ये भी बाकी लोगों की तरह होगा। जिस तरह बाकी लोग खुरूज करते हैं, क़याम करते हैं और किसी इलाके पर कब्ज़ा कर लेते हैं, हुकूमत करते हैं, वहाँ पर जो है अपनी एक अच्छी ज़िंदगी की खातिर, एक कुदरत की खातिर, नहीं, वहाँ कहते हैं मेरा मकसद उस तरह का क़याम नहीं, मैं इस्लाह चाहता हूँ। देखिए, जब इस्लाह होगी उम्मत की तो खुद बखुद क्या होगा, जब उम्मत की इस्लाह हो जाएगी तो हक किसको मिलेगा, हकदार को मिलेगा। यानी इसका लाजमी नतीजा ये होगा कि हुकूमत भी मिल जाएगी, हुकूमत भी मिल जाएगी, वो हुकूमत जो कि इसका मकसद ये है कि दुनिया के अंदर कलमतुल्लाह का जो है वो बोलबाला हो, ऐसी हुकूमत, ना कि मेरी नफ्स का वजह से, ना कि नफ्स परस्ती की वजह से, नहीं। हदफ इमाम ये है कि फोकस, जब इमाम अलैहिस्सलाम ने अपना इस हदफ को वाज़ेह किया कि मैं इस खातिर इस रास्ते में निकला हूँ, और जब इमाम अलैहिस्सलाम का हदफ इस्लाह उम्मत था, तो क्या इस सवाल हमारे ज़हन में नहीं आता कि ये इस्लाह उम्मत अगर उस ज़माने की उम्मत की इस्लाह थी, उसी हद तक महदूद थी या नहीं, आइंदा आने वाले ज़मानों तक के लिए भी, यानी अगर इसके बाद ही अगर उम्मत के अंदर बिगाड़ पैदा होता है तो क्या इमाम अलैहिस्सलाम का क़याम, इमाम अलैहिस्सलाम की ये तहरीक जो है उस बिगाड़ को दूर करने में कोई फ़ायदा दे सकती है, नहीं दे सकती? यदि ये महदूद था, एक ख़ास ज़माने के लिए था, एक ख़ास मकान के लिए था, यजीद के मुकाबले में था, यजीद ख़त्म हो गया, इस क़याम का जो फ़लसफ़ा था उसका जो हदफ था वो ख़त्म हो गया, ऐसा है या नहीं? हम कहेंगे कि नहीं, इमाम अलैहिस्सलाम ने कहा कि मैं उम्मत की इस्लाह के लिए निकला हूँ, उम्मत जद की इस्लाह के लिए। वो उम्मत जद फ़कत उस ज़माने तक महदूद नहीं थी, हम भी आज उन्हीं के जद की उम्मत है, नहीं है, हम भी उसी वही उम्मत है, आपकी और उम्मत नहीं है। बस अगर आज भी इस उम्मत के अंदर कोई बिगाड़ है, उसके अंदर मुश्किलात हैं, तो उसकी इस्लाह ये कयाम कर सकता है? नहीं कर सकता। इस कयाम के अंदर, इस कयाम के अंदर, इस तहरीक के अंदर क्या इतनी वुस्अत है कि ये तमाम जमान और तमाम मकामों से बालातर होकर इस्लाह कर सके, या फिर महदूद है? अपन हम सब इस वहम में एक सवाल से जवाब मौजूद है कि नहीं। एक दफा है कि मैं इसको नजरी तौर पर, यानी थियोरेटिकली कबूल करता हूँ कैसा नहीं है, एक दफा मैं अमलन देख रहा हूँ कैसा नहीं है। इस कयाम की वजह से, इमाम अलैहिस्सलाम की इस पूरी तहरीक की वजह से सदियों, इस 1400 साल गुजरने के बाद भी कितने ही लोगों ने, कितने ही माशरों ने इससे इस्तेफादा किया। कितनी ही दफा जो कयाम हुए बातिल के खिलाफ, अहले हक ने जो कयाम किया वो इसी इमाम अलैहिस्सलाम के कयाम से इंस्पायर होकर, उससे इंस्पिरेशन लेके कयाम किया गया। कितनी जगहों पर देखा गया कि जब मजलूमों ने कयाम किया तो उनको जो एनर्जी मिली, जो उनको ताकत मिली, वो इसी नाम से एक नमूना बन गया, एक आइडियल बन गया कि जो भी आइंदा जमाने के अंदर भी अगर बातिल के खिलाफ कोई कयाम करना चाहता है, देखो मैं तुम्हारे लिए एक नमूना है, अमली बयान कर रहा हूँ, इस तरह से तुम ये काम कर सकते हो। अगर तुमको बातिल के मुकाबले में आना है, अगर तुमको हक का साथ देना है, तो उसका रास्ता ये है। इस कयाम के जरिए हमारे लिए बहुत सारी चीज़ों को भी वाजह किया गया अमली तौर पर, सिर्फ बयान के तक नहीं, सिर्फ बयान के तक नहीं, अमली तौर पर कि देखो रास्ता सख्त है, कि ये चीज़ हम लोग अच्छी तरह अपने जहनों के अंदर जो है उसको बिठा लें। बिल्कुल भी इस बात की तवक्को ना करें कि हमने जो इस रास्ते पर कदम रखा है, किस रास्ते के ऊपर बात मुहम ना हो, किस रास्ते पर हमने कदम रखा है, इस दीन के रास्ते पर कदम रखा है। कौन सा दीन? दीन इस्लाम। कौन सा दीन इस्लाम? दीन इस्लामी वाकई, दीन इस्लामी वाकई कि जिसके अलमदरदार वो हस्तियां हैं कि जिन्हें खुदा की जानिब से मंसूब किया गया है। हमने उस दीन को कबूल किया है, हमने इस बात का अहद किया है कि हम इस दीन पर चलेंगे। तो ये एक रास्ता, हक का रास्ता है। हक के रास्ते पर चलना आसान नहीं है, इसके अंदर मुश्किलात हैं, मसाइल हैं, सारी जो चीजें बर्दाश्त करना है। अल्लाह के अकरम के लिए अर्ज है कि इमाम अलैहिस्सलाम के जो हदफ है इस्लाह उम्मत, कि हमारी इस्लाम कर सकता है। आज अगर हम देखते हैं कि माशरे के अंदर अगर मुश्किलात हैं, ये उम्मत जो है वो सकाफती लिहाज से, माशरती लिहाज से, इक्तिसादी लिहाज से, इल्मी लिहाज से, सियासी लिहाज से, हर तरह से जो है एक जबूहाली का शिकार है, जवाल का शिकार है। जहाँ भी जो है आप मत इस्लामी का लफ्ज़ आता है, जहाँ भी जो है मुसलमान ममालिक का जो नाम आते आते देखते हैं, मुश्किल का जो है मरकज़ है। कोई ऐसा मुल्क हमको शायद इसका दुख को जो नजर आएगा, शायद कोई नहीं हो कि जहाँ पर एक आइडियल एक माशरा हो इस्लामी लिहाज से। नहीं, क्यों ऐसा है? क्यों हिम्मत इतनी ज़्यादा पस्ती का शिकार है? हमने कभी इस बात पर गौर किया कि आखिर दीन हमारा जो इतना ज़्यादा एक कामिल दीन है, एक कामिल दीन है, दीन क्या है? एक निज़ाम हयात है। जब एक कामिल निज़ाम हयात हमारे पास मौजूद है, तुम्हारी ज़िंदगी इस कदर जवाल का शिकार क्यों है? इन्हीं मतलब के ऊपर जो है वो कुछ गौर करना है। ये अयाम जो हैं, जो एक फुर्सत है हमारे पास, जब आप जाते हैं मजालिस के अंदर, तो इस सवाल को अपने जहन में लिखते हैं कि इमाम अलैहिस्सलाम जो है आज हमारी क्या मदद कर सकते हैं। इमाम अलैहिस्सलाम के ये कयाम आज किस तरह से इस उम्मत की मदद कर सकता है, किस तरह से जो है इस्लाह कर सकता है। लेकिन देखिए, इस्लाह जो है वो एक जबरी नहीं है, जोर ज़बरदस्ती इस्लाह नहीं होगी। इस्लाह कब होगी? इस तरह फर्ज करें कि इंसान जो है वो बारिश से इस्तेफादा करना चाहे, बाहर बारिश हो रही हो, आप उससे इस्तेफादा करना चाहें। अगर आप घर के अंदर बैठे रहें, छत के नीचे बैठे रहें, तो आप उससे इस्तेफादा नहीं कर सकते। आपको जाना होगा, कोई ज़हमत करनी होगी, बाहर निकलेंगे तो उस बारिश से जो आप इस्तेफादा कर सकते हैं, उस नेमत के लाइफ से इस्तेफादा कर सकते हैं। एक दरिया है, बह रहा है बेहतरीन, उसका जो पानी जो है खुशगवार पानी है, उससे इस्तेफादा करना चाहते हैं, कितना इस्तेफादा करना चाहते हैं, ये आपके अपने ऊपर है। आप एक प्याला लेके जाए दरिया के ऊपर, वो प्याला पुर हो जाएगा। कुछ और बड़ी चीज़ लेके जाए, और बड़ा ज़र्फ लेके जाए, वो भी पुर हो जाएगा। जितना ज़्यादा आप चाहेंगे آپ اس سے استفادہ کر سکتے ہیں. لیکن اگر آپ جو ہے وہ پیالے لے کے جائیں, پیالے کو الٹا کر دیں پانی کے اندر, آپ جو ہزار سال بھی ایسا کرتے رہے پانی کبھی اس پیالے کے اندر تو نہیں ہوگا. اسلام جبری نہیں ہے, آپ کے اپنے اختیار میں ہے. دیکھیں عزاداری کے ایام آئیں گے چلے جائیں گے, آئیں گے چلے جائیں گے, جس طرح سے ایک بارش ہے. ہم کتنا زیادہ اس نعمت سے, اس باران نعمت سے استفادہ کرنا چاہیے ہم پر, ہمارے اپنے پر. ایک دفعہ میں اس عزاداری کو اس طرح سے مناتا ہوں, ایام آئے عزاداری کے, ٹھیک ہے میں بھی کالے کپڑے پہنتا ہوں, باہر جاتا ہوں, مجالس میں شرکت کرتا ہوں, میں جیسے بیٹھتا ہوں کچھ عرائض ہیں جو میں سن لیتا ہوں, اور جہاں پر اچھا لگتا ہے دل کی بات ہوتی ہے وہاں پہ بخلا بھی کرتے ہیں. اس کے بعد اٹھ کے کسی اور مجلس پہ چلا جاتا ہوں, وہاں پر جا کے دیکھتا ہوں کہ جو خطیب ہے اب وہ کچھ اور بات کر رہا ہے, ممکن ہے اس پچھلی مجلس کے جو خطیب کی بات سے بات ٹکرا رہی ہو, لیکن یہاں بھی میں واضح کرتا ہوں نظر آتا ہوں. پھر تیسری جگہ جاتا ہوں, وہاں پہ ممکن ہے کچھ اور بات ہو رہی ہے, سب جگہ میرا ایک ہی رویہ ہے. ایسا کوئی آپ نے دیکھا ہے کبھی؟ اب ہر مجلس کے اندر آپ کو ایک ولولے کے ساتھ, ایک شوق کے ساتھ لوگ نظر آئیں گے, شرکت کرتے ہیں. یہی لوگ جو ہیں صبح سے شام تک لگے ہوئے ہیں, الحمدللہ وہ اچھی چیز ہے. یہ شوق جو ہے, محبت جو ہے, یہ انسان کو جو اس طرف مائل کرتی ہے کہ امام علیہ السلام کے غم میں ہم شریک ہوں. لیکن دیکھیں ہر چیز جو ہے وہی بات ہے, آپ کتنا بڑا ظرف لے کے جا رہے ہیں. یہ ظرف کب آپ کا بڑا ہوگا؟ ذرا جب سوچیں گے, ذرا سمجھیں گے, فکر کریں گے کہ میں کیا کر رہا ہوں, میں کیا کرنا چاہ رہا ہوں, ان مجلسوں میں میرا کیا رول ہے, میں کس خاطر ان مجلسوں کے اندر جا رہا ہوں. ایک دفعہ میں فقط اپنا چھوٹا سا ظرف لے کے جاتا ہوں. کیا ظرف ہے؟ ایک رسم کو ادا کرنا ہے, یہ بھی ایک ظرف ہے, یہ بھی ایک برتن ہے. ایک رسم کو ادا کرنا ہے, چونکہ محرم کے آمد ہو گئی ہے اور میرے سب رشتے دار, گھر والے, دوست, احباب مجلسوں میں شرکت کر رہے ہیں, مجھے بھی شرکت کرنا ہے. بالآخر ہمارے والدین, ہمارے آبا و اجداد سے رسم ہم کو ملی ہے, مجھے اس رسم کو ادا کرنا ہے. کس طرح سے ادا کرنا ہے؟ ایک رسم کے طور پر ادا کرنا ہے. اسی لیے جو ہے میں مختلف جگہ پہ جاتا ہوں, مختلف لوگوں کی بات سنتا ہوں, اور ہر ایک کی بات میں اگر کوئی شخص آگے بیٹھا ہوا شخص جو ہے وہ واہ واہ کرتا ہے, سبحان اللہ کہتا ہے, تو میں بغیر سوچے سمجھے میں بھی واہ واہ کرتا ہوں. کیا اس صدیق کی بات صحیح ہے؟ کیا وہ واقعی دین کی بات کر رہا ہے؟ کیا وہ واقعی امام علیہ السلام کا پیغام پہنچا رہا ہے؟ یہ سوچنا کیا ہماری ذمہ داری نہیں ہے؟ کیا ہم سے اس بارے میں سوال نہیں کیا جائے گا؟ نعمت ہے نا, نعمت کے بارے میں سوال ہوگا, یہ بھی ایک نعمت ہے. کیا اس بارے میں سوال نہیں ہوگا کہ تمہاری کوئی ذمہ داری نہیں تھی؟ دیکھیں ہم اپنے آپ کو تاریخ سے کاٹ کر بالکل جدا ہو کر جب تصور کرتے ہیں تو ہم اسی طرح کے جو رویے جو ہمارے سامنے آتے ہیں. تاریخ اپنے آپ کو کاٹے نہیں, پڑھ کریں اپنے آپ کو 1400 سال پہلے بھی تاریخ کے اندر لے جائیں. ایک ہی تاریخ ہے, ایک ہی تاریخ ہے, تسلسل ہے اسی کا. اگر آپ اپنے آپ کو اس تاریخ کے اندر لے جائیں, آپ دیکھیں کہ کوفہ کے اندر ایک دن جو ہے وہ مسلم آ کے خطاب کرتے ہیں, ایک دن آ کے ابن زیاد خطاب کرتا ہے, ایک دن کوئی اور آتا ہے, ایک دن کوئی صحابی آتا ہے, کوئی کہتا ہے, کچھ کہتا ہے, ہم سب کی باتوں پہ واہ واہ کریں نہیں, ہم دیکھیں گے کس کی بات آ کے. البتہ یہاں پہ تشبیہ جو ہے اس لحاظ سے نہیں کہ ہم یہ نہیں کہنا چاہ رہے کہ نعوذ باللہ جو ہے ممبروں پہ بعض افراد جو ہے اس تشبیہ کو وہاں پہ, یعنی تشبیہ فقط تشبیہ کی خاطر ہے, مثال کی خاطر ہے, یعنی دیکھیں کہ کون کہہ رہا ہے, کیا کہہ رہا ہے, اس کی بات کی دلائل کیا ہیں, وہ اپنی بات کو جو ہے کتنا زیادہ مستند پیش کر رہا ہے. یہ سب دیکھنا میری ذمہ داری ہے. کیوں ہمارا معاشرہ جو ہے ایک زوال جو اس کے اندر ہے, ایک اس کی وجہ یہی ہے. ہم کو قرآن جی کہتا ہے کہ تم بات سب کی سنو لیکن پھر کیا کرو, اس میں سے انتخاب کرو, جو احسن ہو اس کو اختیار کرو. ہم نے قرآن کی عادت جملہ تو لے لیا, وہ آدھی بات نہیں کہ بات سب کی سنو, ہم سب کی بات سنتے ہیں, تو دوسرے کی جانب بھی توجہ کرو کہ بات تم سب کی سن لو لیکن پھر دیکھو اس میں سے احسن کون سی ہے, اس میں سے صحیح کون سی ہے, اس کو اختیار کرو. اور پھر جب تم دیکھا کہ ہاں یہ شخص جو ہے صحیح بات کرتا ہے, یہ شخص جو ہے اس کا دلائل محکم ہے, اور وہ شخص کی بات صحیح نہیں ہے, جو دین کے خلاف جا رہی ہے, اس کے اندر جو ہے وہ ہمارے عقائد کے خلاف ہے, ہماری منطق کے خلاف ہے, عقل کے خلاف ہے, تو اس کو چھوڑ دو. کیوں فقط رسم بڑا ہے, رسم خاطر اپنی جو ہے اس سرمائے کو, اس نعمت کو حاصل کرنے کے, نہیں, اس کا سوال ہوگا ہم سے, اس کی قدر منزلت کو پہنچانے کی کوشش کرنی چاہیے. بس عزاداری کی جو نعمت ہے ہمیں کیوں, اس کا ہدف کیا ہے؟ ہدف ہے نہیں, ممکن ہے میں کہوں ہدف ہے, ممکن ایک شخص آگے کا ہدف نہیں ہے, تو مقصود آپ کو سوچنے کا کام ہے. आपको मैं अपनी बात करूंगा दलाल के साथ, कुछ शख्स मुमकिन आके कोई और बात करे, मुमकिन उसके पास सही, मेरी बात गलत हो। अगर आपको मेरी बात गलत लगे तो आपको क्या जिम्मेदारी है, मेरी आके सलाह करें, मुझसे आगे सवाल करें। ये आवाम का काम है, सवाल करें कि आपने ये जो बात कही है बजाय सही मालूम नहीं होती, आपके पास इस बात की कोई दलील है या नहीं है। तो अगर बात में उसके पास कोई दलील होगी, दलील को बयान करेगा, मुमकिन आपको जो है वो ताने करने की कोशिश करेगा इसकी बात की दलील है। अगर उसके पास कोई दलील नहीं होगी तो आपको मालूम हो जाएगा कि यहाँ पे जो है वजन नहीं है इस बात के अंदर। मैं बगैर कुछ सोचे समझे हर एक की बात कबूल नहीं कर सकता, और दूसरी मजलिस में जाए वहां पूछे उनके लिए मेरी बात गलत, उसकी बात सही हो। अब उससे कहें आपकी इसकी दलील है क्या है, इसके पास आपके पास कौन सी आयत है, कौन सी रिवायत है, कौन सी अकली दलील है आपके पास। आप देखें हाँ उसकी बात में ज्यादा वजन है, उसकी बात हक मालूम होती है, अब उसकी बात कबूल कर। तो यहाँ पे ना आए, तो यहाँ पे अगर आ रहे हैं तो फिर या तो जो है उसकी इस्लाह करने की नियत से आए, एतराज हो उसके ऊपर। बता देखें एतराज मतनी के कोई मजलिस में खड़ा होकर जो है वो नारेबाजी शुरू कर दी जाए और झगड़ा नहीं, आप एहतराम के दायरे के अंदर रहते हुए मजलिस के बाद जो है सवाल की सूरत में अपनी बात पेश कर सकते हैं। एक इंसान जो अकलमंदों को समझ जाएगा कि यहाँ पे अवाम समझदार है, अवाम बेवकूफ नहीं है, उसके अंदर इतना शऊर है, वो सोच रही है, वो समझ रही है, सुन रही है मैं क्या कह रहा हूँ, बगैर सोचे समझे बगैर सुने हुए मेरी बात से वाह वाह नहीं कर रही। जब उसको अंदाजा हो कि यहाँ पे पढ़ा लिखा मजमा है, यहाँ पे सोचने समझने वाला मजमा है, तो वो खुद जो है वो क्या करेगा, तैयारी करके मुस्तनद बात करेगा, दलाइल के साथ बात करेगा। ये आवाम की जिम्मेदारी। हर साल मेरी कोशिश होती है इस बात पर जो है वो यादावरी की जाए कि जो हमेशा जो है इंसान को याद दिलाना हमेशा जो है वो मुनाफा कुछ है, उसके अंदर फायदा होता है। बहुत सारी बातें हम भूल जाते हैं, उपलब्ध का शिकार हो जाते हैं, दोबारा याद दिलाना मुमिन के लिए जो है वो बायस है, नफे का बायस है। बस इस बात पर तवज्जो करें, ये हमारी जिम्मेदारी है। मेरी जिम्मेदारी जो इस मेंबर पर बैठा हूँ, खुदा ने मुझे ये तौफीक दी है, एक बहुत बड़ी जिम्मेदारी है, खुदा करे कि मैं इसको अदा कर सकूँ। आठ लोगों की भी एक जिम्मेदारी है, मुखातिब की और मुखातब दोनों जो है वो मसूल है, उनसे सवाल किया जाएगा। तो एक शख्स में अब सवाल हमारा, अगर हम इस फर्जदारी के हवाले से करते हैं कि इसका हदफ है या नहीं है, एक ये नुकता है कि इसका अपना कोई हदफ है या नहीं है, दूसरा एक और नुकता ये कि क्या इसका जो हदफ जो भी है कि वही हदफ है जो इमाम अलैहिस्सलाम के इस क़याम का हदफ था, या उसका कोई और हदफ है, फर्जदारी का कोई और हदफ है। लेकिन दो बातें हैं, एक इमाम अलैहिस्सलाम ने क़याम किया इकसठ हिजरी में, कोई हदफ था उसका जो भी था, एक हमें उस पर तवज्जो करनी है वो हदफ क्या था, दूसरा ये कि इस आजादारी का क्या हदफ है, और ये जो हदफ है क्या ये वही है या नहीं, मुमकिन है कयाम का हदफ कुछ और हो, आजादारी का कुछ और हो। ये सवाल कर सके, जब मैं सवाल ही कर रहा हूं तब भी शायद आप बहुत से लोगों के जहन में बात आए हो कि नहीं, जो हदफ इमाम अलैहिस्सलाम की कयाम का था वही आजादारी का हदफ है, इसके अलावा कोई हदफ नहीं हो सकता। दोनों का हदफ है, लेकिन ये दोनों हदफ के अंदर हमाहंगी पाई जाती है। ऐसा नहीं कि उसका हदफ कुछ और था इसका क्यों। इसके फर्ज करें कि हम एक अपने माशरे की मिसाल लेते हैं, फर्ज करें कि कोई शख्स जो है वो ऐसे भी कुछ दिनों पहले जो है वो पाकिस्तान के जश्न आज़ादी करते थे, हम लोगों ने जश्न आज़ादी मनाया, जश्न मनाया, खुशी मनाई, किस बात पर खुशी मनाई कि हमको आज़ादी मिली, इसी बात पर। जिन लोगों ने वो तहरीक चलाई थी जश्न जो आज़ादी की तहरीक थी, उनका हदफ क्या था, एक जुल्म के सुल्ते से, कुदरत से जो अपने आप को निजात दें, खुद यहाँ पे जो है एक इस्लामी हुकूमत की तश्कील दें, एक आज़ाद, जो भी आपने जो पढ़ा है हम सब ने इस बात को जानते हैं, आज़ादी की खातिर हमने जंग लड़ी, एक तहरीक चलाई और आज़ाद हो गए। ये उन लोगों का हदफ था जिन लोगों ने काम किया, हमने तो उस जमाने में मौजूद नहीं थे, जिन लोगों ने काम किया उनका ही हदफ था, वो सदर तक पहुँच गए, कामयाब हो गए, हमें आज़ादी मिल गई। आज की नस्ल जो है, जो बाद में आने वाले जो जश्न आज़ादी मनाते हैं, उसका हदफ क्या होता है। अगर मैं किसी से सवाल करूं कि तुम जो खुशी मना रहे हो, मेरे ख्याल में तुम जो है वो गलानी को पसंद करते हो, क्या कह रहे हो, तो मौलाना साहब आप कैसी बात कह रहे हो, मैं जश्न आज़ादी मना रहा हूं, मैं गुलामी को कैसे पसंद कर सकता हूं। जिस चीज का मैं जश्न मना रहा हूं, जिस चीज का मैं जश्न मना रहा हूं, जिस चीज की मैं याद मना रहा हूं, इसमें और उस खुद उस अदब के अंदर जो उस तरीका था उसके अंदर एक हमांगी होनी चाहिए। ये आकलाना बात है, असलन माकूल नहीं है कि जिस बात की जिस वाक़े की मैं याद बना रहा हूं वो कुछ हो, और आज जो मैं खुश हो रहा हूं या गमगीन हो रहा हूं किसी मसले के ऊपर, तो मेरा असलन कुछ और मेरा नजरिया हो। ये चीज जो है यहाँ पर भी है, कर्बला के वाक़े के अंदर भी है। حضرت امام علیہ السلام کیا تھا؟ ہم سب سوال کرتے ہیں اصلاح امت کا، اس طرح بگاڑ ہوا. امام علیہ السلام چاہتے تھے کہ اس امت کے اندر جو بگاڑ پیدا ہو گیا ہے اس کی اصلاح کی جائے. جس جس میدان میں بھی بگاڑ پیدا ہوا ہے، دینی عقائد کے اندر ہوا ہے، اگر عبادات کے اندر ہوا ہے اس کے اندر اصلاح ہے، اگر نظام سیاسی میں بگاڑ پیدا ہوا ہے اس کی اصلاح ہے، اگر نظام اقتصادی میں بگاڑ پیدا ہوا ہے اس کی اصلاح ہے. امام علیہ السلام نے تو یہ نہیں کہا تھا کہ میں فقط جو ہے وہ نماز اور روزے کے اندر ظاہری طور پر جو مثلا فرض کرے کہ انحراف پیدا ہو گیا ہے. اللہ تعالیٰ زمانے میں بہت زیادہ انحراف تھا بھی نہیں، بعد میں آہستہ آہستہ بڑھ کرے تو میں اس کی خاطر نکلا ہوں. امام نے تو اپنی بات مقید نہیں کیا، امام نے کہا کہ اس امت کے اندر جو بگاڑ پیدا ہو گیا ہے اس کی خاطر میں، اس کی اصلاح کی خاطر نکلا ہوں. اب جبکہ آج میں یہاں بیٹھ کے 1400 سال بعد جو ہے وہ امام علیہ السلام کی اس تحریک کی یاد مناتا ہوں، عزاداری کیا یاد منا رہے ہیں. یہ جو رونا ہے، رو کے ہم کیا کرتے ہیں؟ ایسی رو رہے ہیں. ممکن ہے بعض استاد کر لیتے ہیں، بعض یہ کہیں کہ ہاں ہم ایسی رو رہے ہیں، اس کا کوئی حد نہیں ہے. لیکن آپ کسی بھی ایک عقل مند انسان سے، کسی عاقل انسان سے سوال کریں کہ تم جو رو رہے ہو اس کا مقصد کیا ہے؟ میرا خیال ہے کہ تم جو رو تو رہے ہو لیکن تم اس بات پر راضی ہو کہ جو امام علیہ السلام کے ساتھ ہوا. وہ کہے گا استغفر اللہ، نعوذ باللہ، میں رو رہا ہوں، یہ کیسے ہو سکتا ہے کہ میں امام علیہ السلام پر جو ظلم ہوا ہے اس کے اوپر گریہ کروں، گریہ زاری کروں، اشک بہاؤں، ماتم کروں، سینہ زاری کروں، سینہ زنی کروں، اور آپ مجھ کو یہ کہہ رہے ہیں کہ میں اس ظلم کے اوپر راضی ہوں؟ یہ ہو نہیں سکتا، میں اس ظلم کے خلاف ہوں. لیکن اس کے اندر سے، اس کے دل سے بات نکلے گی. اگر ممکن ہے اس وقت جب وہ رو رہا ہو، گریہ کر رہا ہو، اس وقت اس بات کی جانب توجہ نہ ہو اس کی، اس نے اس باتیں کو سنا، فوراً اس کی آنکھ میں جو ہے وہ اشک جاری ہو گئے بغیر کسی کے کہے ہوئے کیا تم کو رونا ہے؟ نہیں، جیسے نام آیا، جیسے اس واقعے میں ذکر ہوا، جیسے وہ مسائل بیان ہوئے، خود بخود انسان ہوتا ہے. لیکن اس کے اندر آپ سوال کریں گے تو اس کے اندر بات موجود ہے، اس بات کو جانتا ہے کہ میں کیوں رو رہا ہوں، میں اس بات پر راضی نہیں ہوں. اگر میں اس زمانے میں ہوتا تو کیا کرتا؟ میں جو آج رو رہا ہوں اس کا مطلب کیا ہے؟ کہ میں راضی نہیں تھا. کیا یہ ہو سکتا ہے کہ میں رو بھی اور امام علیہ السلام کے ساتھ جو کچھ بھی ہوا اس پر راضی نہیں ہوں؟ ممکن نہیں ہے بات، بس بغیر کسی مقصد کے نہیں ہے، یہ بغیر کسی ہدف کے نہیں ہے. اس کے پیچھے ایک ایسی چیز پوشیدہ ہے، ایک حکمت پوشیدہ ہے. کیوں اس سلسلے کو، اس گریہ زاری کے سلسلے کو اتنی زیادہ اہمیت دی گئی، اتنا زیادہ ثواب کا ذکر کیا گیا؟ اگر امام علیہ السلام پہ کوئی شخص گریہ کرتا ہے اس کو اتنا ثواب، اس پر جنت واجب ہے. کیوں امام علیہ السلام نے، آئمہ علیہ السلام نے کیوں اس بات پہ اتنی زیادہ تاکید کی ہے؟ اس لیے کہ گریہ ایک فطری عمل ہے، گریہ جو ہے فطری عمل ہے. بہترین جو طریقہ اور بہترین جو وسیلہ امام علیہ السلام اختیار کر سکتے تھے اس زمانے کے اندر اس قیام کی حفاظت کے لیے، اس تحریک کی حفاظت کے لیے، کوئی طریقہ تھا گریہ کا طریقہ، کہ جب اس واقعے کو بیان کیا جائے گا خود بخود ہر شخص جو ہے جس کے اندر تھوڑی بھی جو ہے وہ انسانیت ہوگی، اس بات جیسے اس واقعے کو سنے گا اس کے اندر سے جو ہے اس کی آنکھوں سے جو ہے وہ اشک جاری کرے گا. لیکن جو اس مقصد سے آشنا ہوگا وہ ایک خاص قسم کا گریہ کرے گا. ایک فرض کرے ایک عیسائی بھی ممکن ان مسائل کو سنے تو گریہ کرنے لگے، ایک ہندو بھی سنتا ہے تو گریہ کرتا ہے، ایک شیعہ بھی سنتا ہے تو گریہ کرتا ہے. فرق نہیں ہے ان تینوں گریہوں کے اندر، ایک ہی ہے، ایک عیسائی کا گریہ، ایک ہندو کا گریہ، ایک شیعہ کا گریہ، ایک باقی تمام مسلمین جو ہے نہیں، فرق ہے اس کے اندر. میں اس مکتب کا ماننے والا ہوں جو مکتب امامت ہے، میں اس تناظر پہ گریہ کر رہا ہوں. میں اپنے موضوع سے جو ہے آہستہ سے میں جو گریہ کر رہا ہوں، میں ایک مکتب امامت کا ماننے والا ہوں، اس تناظر میں میرا گریہ ہے. باقی لوگ جو ہیں وہ اس مکتب امامت کو نہیں مانتے، ان کا گریہ پتہ کس کس بات پر ہے کہ ایک شخص تھا، معصوم تھا، بے گناہ تھا، اس کو جو ہے وہ بغیر کسی جرم کے اندر اس بے دردی کے ساتھ جو ہے وہ قتل کر دیا گیا. نہ فقط اس کو بلکہ اس کے پورے گھر والوں کو، اس کے ان کو اذیت دی گئی، ان کے ساتھ جو برا سلوک کیا گیا. جو بھی اس بات کو سنتا ہے، جس کے اندر تھوڑی انسانیت ہوتی ہے، گریہ کرتا ہے. لیکن میں جو گریہ کر رہا ہوں کس بات پہ گریہ کر رہا ہوں؟ میرے سامنے امام علیہ السلام کہا جاتا ہے، میرے سامنے وہ تاریخ موجود ہے، میرے سامنے وہ پورے واقعات موجود ہیں کہ جو رسول خدا کی وفات کے بعد رونما ہوئے، کس طرح سے امت کے اندر آہستہ 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 انحراف پیدا ہوا، کہاں تک یہ بات پہنچ جاتی ہے، کہاں تک یہ بات پہنچتی ہے کہ اسلام، اصل اسلام جو ہے، یعنی فقط نماز و روزہ نہیں، فقط حج و زکات نہیں، اب اصل اسلام جو خطرے میں پڑ جاتا ہے. اور اب امام علیہ السلام جو میدان میں آ کر قیام کرتے ہیں، اور پھر امام علیہ السلام کے ساتھ یہ ہوتا ہے، پھر ان کو دعوت دی جاتی ہے، یہ سارے واقعات پر میں گریہ کر رہا ہوں. یعنی اظہار کرنا چاہ رہا ہوں کہ امام علیہ السلام میں گواہی دیتا ہوں کہ آپ حق پر تھے. اے امام علیہ السلام میں گواہی دیتا ہوں کہ آپ کا قیام اس اسلام واقعی کو بچانے کے لیے تھا. اے امام علیہ السلام میں اس بات کی گواہی دیتا ہوں کہ اگر آج میں آپ پر رو رہا ہوں لیکن اگر اس زمانے میں موجود ہوتا تو آپ کا ساتھ دیتا. اے امام میں اس بات کی گواہی دیتا ہوں کہ میں اس درجہ شہادت کو آپ کی مائیت کے اندر آپ کی ہمراہی کے اندر میری آرزو ہے کہ میں اس پہ جو ہے فائز ہو سکتا ہوں. یہ میری سب سے بڑی آرزو ہے, یہ میرا دلی ان تمام باتوں کے جو ہے کیا ہے گواہی ہے. یہ دو جو جبہے ہیں, دو جو محاذ ہیں حق و باطل کے, یہ اس زمانے کے اندر تھے آج بھی ہے. ایسا نہیں ہے کہ جو ہے جو یزید اس زمانے کے اندر جو ہے وہ مر گیا وہ مسئلہ جو ہے ختم ہو گیا, نہیں یہ سلسلہ ہے. دیکھیں کیوں بعد میں آنے والے حکمران جو ہیں کیوں جو ہے ان کو یہ گریہ پسند نہیں آتا تھا. اگر فقط یہ گریہ بے ہدف ہوتا بغیر کسی ہدف کے ہوتا, ایک ایسا اس کا ہدف ہوتا کہتے کہ ہاں ٹھیک ہے اس گریہ کے اندر ثواب, تم گریہ کرو ثواب مل جائے گا بس بات یہاں پہ ختم ہو جاتی, تو ان حکمرانوں کو کیا مشکل تھی. اگر اس گریہ کا کوئی تعلق نہیں تھا ظلم کے خلاف آواز بلند کرنے سے تو حکمرانوں کو کیا مشکل ہے کہ بلا وجہ ایک اتنی بڑی جمعیت کے ایک اتنی بڑی آبادی کے ساتھ جو ہے اتنے سارے لوگوں کے ساتھ سارے مسلمانوں کے ساتھ ایک جو ہے ٹکر لیں سکون کے ساتھ وہ بھی حکومت کرتے, نہ ان کو جو ہے نہ گریہ کرنے والوں کی کوئی مشکل ہے کہ کون حکومت کر رہا ہے اسلام کے ساتھ کیا ہو رہا ہے, ان کو نہ ان کو پرواہ ہے. تو پھر ان کو کیا مشکل تھی کیوں جو ہے وہ اس گریہ کے اوپر آج بھی جو ہے دشمن کو جو ہے کیوں پسند نہیں ہے یہ مجلس ہے. اگر اس کا ہدف کوئی نہ ہو فقط ایک ہدف ہو عبادت ہے, جس طرح سے فرض کریں نمازیں ہیں ہماری نمازیں جو ہیں چونکہ بے اثر ہو گئی ہیں تو کوئی فرق نہیں پڑتا. جس طرح سے آپ نے وہ واقعہ سنا ہوگا کہ جو انگلینڈ جب قابض تھا یہاں پہ ہندوستان کے اوپر اور اذانے کی آواز کی بات تھی تو آپ کے سامنے ہو اس نے کیا کہا کہ ان اذانوں سے جب تک یہ مسلمان جو ہیں ہمارے خلاف جو ہے اٹھتے نہیں ہیں قیام نہیں کرتے ہیں کیا فرق پڑتا ہے, اذانیں دیتے رہے نماز پڑھتے رہے. اذان کا فلسفہ اذان کے اندر وہ جو پہلا جملہ ہی جو ہے جو اللہ اکبر کا ہے جب اس کی روح ختم ہو جائے, جب اس کے پیچھے جو ہدف ہے وہ نہیں اس کی جانب توجہ نہ ہو, جب اس نماز کے اندر جو سجدہ ہے اس کی جانب بھی توجہ نہ ہو تو یہ کرتے ہیں سجدہ, مجھے انہیں کیا فرق پڑتا ہے کہ میں ان کی جو ہے وہ سجدہ ٹکر لوں. بس اس کا مطلب ہے ہدف ہے تو پھر دشمن کو بھی مشکل ہے, اگر ہدف نہ ہو تو پھر دشمن کو بھی کوئی مشکل نہیں. بس 1400 سال کے اندر جو مشکلات ہم نے برداشت کی ہیں مومنین جو ہیں آج تک جو گریہ کرتے رہے ہیں الحمدللہ ایک ہدف کی خاطر گریہ کرتے رہے ہیں. آج ہم تو 1400 سال کے بعد آتے ہیں ایک دم سے نہ کہا جائے کہ اس گریہ کا کوئی ہدف نہیں, نہیں ہدف ہے اس کا, یہ اظہار یکجہتی ہے اپنے امام کے ساتھ, یہ اظہار اس بات کا کہ میں اسی حق کے محاذ پر قائم ہوں اور آج بھی جو ہے باطل کے مقابلے میں برسر پیکار ہوں اور میں اس کے ساتھ بیزاری کا اعلان کرتا ہوں, اس سے برات ہے, اس سے میرا کوئی تعلق نہیں ہے. یہ وہ گریہ ہے کہ جس کے پیچھے یہ حدت ہے اور اسی لیے اس پر اتنا زیادہ ثواب ہے, اسی لیے اس پر اتنا زیادہ ثواب ہے کہ اس مکتب کی حفاظت کا باعث ہے. دیکھیں جب انسان گریہ کرتا ہے تو اس کے جو ہے وہ ایک اس کے احساسات جو ہیں وہ ابھرتے ہیں. ممکن ہے فرض کریں انسان جو بغیر گریہ کے یہ چیز جو ہوتی تو آج تو شاید باقی بھی نہ ہوتا, یہ سلسلہ باقی نہ ہوتا. یہ جو گریہ زاری ہے اسی نے اس سلسلے کو جو ہے اب تک باقی رکھا ہے کہ 1400 سال کے بعد بھی اسی آب و تاب کے ساتھ اسی جوش کے ساتھ جو ہے آج بھی جو ہے یہ سلسلہ باقی ہے. اگر اس کے اندر سے احساساتی پہلو نکال دیا جاتا تو اس طرح سے باقی نہ رہتا. آئمہ علیہ السلام نے بڑی حکمت کے ساتھ اس بات کی جو ہے وہ ترویج کی, اس بات پہ تاکید کی کہ دیکھو گریہ کا زیادہ ثواب ہے تاکہ اس کو انسان فراموش نہ کرے, اس پہلو کو فراموش نہ کرے. اگر ہم امام علیہ السلام کے اس قیام کے ہدف کی بات کرتے ہیں, ان تمام چیزوں کی بات کرتے ہیں, مقصد کی بات کرتے ہیں, اس کا مطلب یہ نہیں کہ ہم گریہ کے مخالف, نہیں گریہ کرو لیکن ہدف کے ساتھ گریہ کرو. سوچ کے کرو کہ دیکھو اگر تم سے سوال کرے کوئی تو تم یہ کہہ سکو کہ ہاں میں اس جو میرا گریہ کرنا اس کا مطلب یہ ہے, یہ اس چیز کا سمبل ہے. بہت بڑی حکمت ہے اس کے اندر, اس ثواب کے اندر, اس تاکید کے اندر, بغیر حکمت کے نہیں. ایک گروپ میں بس بات یہ ہوئی تھی کہ آج جو امت ہے اس بحران کا جو شکار ہے, اس مشکلات کا جو شکار ہے, اس قیام امام حسین علیہ السلام کی یاد بنا کر ہم کیا اس ان مسائل کا حل حاصل کر سکتے ہیں, اپنے آپ کو اس درسگاہ کے اندر کربلا کی اس درسگاہ کے اندر لے جائیں اور امام سے پوچھیں کہ آج کی مشکلات کا, اس امت جن مشکلات میں گرفتار ہے کیا حل آپ کے پاس, ہم کے لیے کوئی درسگاہ یہ جو مقصد ہے ये जो निजाम है ये कोई जवाब दे सकता है, जवाब नहीं दे सकता। इसी के गिर्द जो है गुफ्तगू इंशाल्लाह आपकी खिदमत में होगी। जो जिस आयत को जो है सरनामे कलाम बनाया, सूरह इब्राहिम की पहली आयत है, अलिफ लाम रा किताबुन अंजलनाहु इलैका लितुखरिजन्नासा मिनज़ ज़ुलुमाति इलन्नूर। ये जो किताब है, जो कुरान है, इसको हमने नाजिल किया तुम पर क्यों? लितुखरिजन्नासा मिनज़ ज़ुलुमाति इलन्नूर, ताकि तुम लोगों को कहाँ से निकालो? ज़ुलमत से निकालो। कहाँ की जानिब ले जाओ? इलन्नूर, नूरानियत की जानिब ले जाओ, रोशनी की जानिब ले जाओ। बस इस किताब का हदफ क्या है? इंसानियत को जुल्मतों से निकालकर रोशनी की तरफ। फिर उस नूर की वजाहत की कि वो नूर क्या है। इला सिरातिल बिइज्न रब्बिह, इस नूर की जानिब ले जाने बिइज्न रब्बिह। अजीब है नुक्ता, हजरत इस वक्त वक्त नहीं है, इंशाल्लाह आने वाले में तवज्जो करेंगे। अपने पर तुम्हारे परवरदिगार के इज्न से इनको तुम्हें जुल्मत से निकालकर नूर की जानिब ले जाना है। वो कौन सा नूर है? इला सिरातिल अजीज़ुल हमीद। ये नूर का हकीकत वो रास्ता है कि जो उस जात का रास्ता है कि जो अजीज भी है, इज्जत वाली जात है और हमीद जात। ये इस आयत का मुख्तसर तर्जुमा था। बस इस दर हकीकत इस आयत के अंदर इस दीन का जो है हदफ वाज़ह किया गया कि दीन का हदफ क्या है कि लोगों को जो है गुमराहियों से निकालकर, जुल्मतों से निकालकर नूर की जानिब लाना है। कौन ये दीन लेकर आया है? ये किताब किस पर नाज़िल हुई? अंजलनाहु इलैका। किताब किससे? रसूल से। ऐ रसूल, हमने तुम पर ये किताब का नाज़िल किया, तुम पर काम करना है। वैसे दीन लाने वाला शख्स की ज़ात कौन है? रसूल की ज़ात। कौन से लोगों को जो है वो गुमराही से निकालना है? सिर्फ उस जमाने के लोगों को निकालना है कि हमेशा आने वाले इंसानों को इस गुमराही से निकालना है। मालूम है कि क़यामत तक आने वाले इंसानों को गुमराही से निकाल कर नूर की जानिब लाना है। रसूल खुदा की ज़ात जो है वो क्या क़यामत तक बाकी रहने वाली है? ज़ाहिर तौर पर नहीं। आप 11 हिजरी में जो है दुनिया से जो है वो जाने पाने से कुछ पड़ जाती है। बस कौन इस कारवान को लेकर चलेगा? इंसानियत को, इस कारवान को, इस काफले को कौन जो है वो जुल्मत से निकाल कर नूर की जानिब लेकर आएगा? मैं और आप ही काम करेंगे, जो कि खुद गुमराही के अंदर है, जो कि खुद जुल्मतों के अंदर है। या नहीं, इस काम को भी एक ऐसी ज़ात अंजाम देगी कि जो खुद खुदा की जानिब से मंसूब होगी। हमारा अकीदा यह है कि इस काम को भी एक ऐसी ज़ात अंजाम देगी कि जो खुद पैगंबर की तरह होगी। जो खसूसियात पैगंबर में थी वही खसूसियात इस ज़ात के अंदर होंगी। इस काफले इंसानी को आगे जो कंटिन्यू करेगी वो ज़ात होगी। इसी को मुख्तसर हम कहते हैं फलसफा इमामत। यही इमामत का कॉन्सेप्ट है। एक निज़ाम आएगा कि जो इंसानियत को निकालेगी हमेशा के लिए। ये प्रोसेस जारी रहेगा, कहीं रुकने वाला नहीं है, हमेशा हमेशा के लिए सिलसिला जारी रहेगा। ये इमामत है। इमामत जो है इंसानों को निकालेगी जुल्मत से, रोशनी की जानिब लेकर आएगी। किस तरह से लेकर आएगी? सिर्फ मैं इमाम आएंगे बाद बयान करेंगे, रसूल आएंगे बाद बयान करेंगे कि कुरान जो ये कुरान है इसमें ये लिखा है। ये निज़ाम क्या उम्मत इससे निकल जाएगी, गुमराही से बाहर आ जाएगी? या नहीं, जब वो बातें, जो वो पैगाम, जो कुरान का पैगाम है, जो खुदा का पैगाम है, उसको जब माशी के अंदर नाफिज किया जाएगा, तब जुल्मत से इंसान जो है नूर की जानिब आएगा। सिर्फ बातों से मालूम है कि सिर्फ बातों से काम होने वाला नहीं है। जब इंसान की तरबियत की जाएगी उस निज़ाम के अंदर, तब इंसान की रूह जो है वो उस गुमराही से निकल कर नूर की जानिब आएगी। इसे हम कहते हैं अगर ये काम हो सके, अगर इमामत ये काम, यानी इमामत जो है इस निज़ाम को नाफिज कर सके, तो हम कहेंगे कि दीन जो है वो माशरे के अंदर नाफिज हो गया। ठीक है, दीन जो है माशरे के अंदर नाफिज हो गया, यानी दीन ने जो है वो इस माशरे की जो बागदौर जो अपने हाथ में ले ली है, अब ये दीन जो है वो इस माशरे के अंदर नाफिज है। दीन की बालादस्ती है, दीन की हाकिमियत है, अब दीन की इमामत है। अब इमाम, इमाम किसे कहते हैं? पेशवा को। इमाम किसे कहते हैं? लीडर को। यानी अगर अब लीडरशिप किसी चीज को हासिल है तो कौन से सिस्टम को हासिल है? किसी और सोशलिज्म को और कैपिटलिज्म को और लिबरलिज्म को और सेकुलर जितने भी निज़ाम इनको हासिल नहीं है, दीन को हासिल है। हाकिमियत जो है इसकी, इस माशरे की बागदौर और इसकी लीडरशिप दीन के हाथ में है। यह है इमामत दीन। मौजू क्या रखा गया 9 दिनों के अंदर आपकी खिदमत में जो पेश करना है? दीन इमामत और इमामत दीन। वो दीन कौन सा दीन है जिसके हम कायल हैं? उस दीन के कायल हैं कि जिसके अंदर इमामत को रखा गया है, और यही वो दीन है कि जो माशरे की इमामत कर सकता है। अगर हम देखते हैं कि आज उम्मत जो है एक मुश्किल का शिकार है, मुश्किलात का शिकार है, और 1400 साल से मुश्किलात के अंदर गिरफ्तार है कि क्यों है, क्योंकि इस दीन से जो है इमामत को ले लिया गया। जब दीन से इमामत को ले लिया गया तो माशरे की इमामत और हाकिमियत भी जो है वो इससे हट गई, इससे छिन गई। एक गुरु के जमा मजा बस इंशाल्लाह कोशिश होगी कि इस बात कुछ तवज्जो की जा सके, कुछ गुफ्तगू की जा सके, वो क्या अवामिल हैं, फलसफा इमामत क्या है, क्या इसकी अहमियत है, क्यों हम इसके कायल हैं, और इसके बगैर अगर इमामत ना हो तो फिर दीन पर क्या बला और क्या आफत नाजिल होती है, वो दीनदार माशरा जो है उसकी क्या हालत होती है। इस मौजूद के जरिए इंशाल्लाह कुछ गुफ्तगू आपकी खिदमत में अर्ज करने की इंशाल्लाह साबित हासिल करूँगा, अगर कलम तौफीक दी आपकी मदद से आपकी दुआओं से इंशाल्लाह। अज़ान मुहतरम पहली मुहर्रम का दिन आज गुजर चुका है और आप सब जानते हैं कि हमेशा एक सिलसिला एक अच्छा एक सुन्नत हसना है कि मुहर्रम की हर शब के अंदर करबला के मसाइब और करबला के वाकयात में से एक किसी गोशे की जानिब जो है तवज्जो दी जाती है, कभी असाब की जानिब, कभी अहले बैत की जानिब, कभी इमाम अलैहि सलाम के बच्चों की जानिब, कभी खुद इमाम अलैहि सलाम की जानिब, और फिर इंसान जैसे इन मसाइब को सुनता है, इन वाकयात को सुनता है, इमाम अलैहि सलाम से, उनकी औलाद से, उनके असाब से बड़े अकीदत करता है, इस बात का इजहार करता है कि जिंदा करता इमाम अलैहि सलाम से हमारा अहद है कि जब भी आपके औलाद में से आपका वो फर्जंद जाहिर होगा हम उसके साथ इंशाअल्लाह उसके साथ वही इसी तरह से उसका साथ देंगे जिस तरह से आपके असहाबे वफा ने आपका साथ दिया, अपनी जान में आपका नहीं मालूम किस तरह से गुजारे होंगे, इस तरह से इमाम अलैहि सलाम जब इस लश्कर को देखा करते होंगे कि 30,000 का एक लश्कर उनके सामने है, जो इस इमाम रऊस को, जो इस इमाम करीम को, जो उनकी हिदायत के लिए आया है, जो उसकी बेहतरीन चाहता है, उसको कत्ल करने के लिए आमादा है, नहीं मालूम किस तरह से इमाम अलैहि सलाम ने तमाम बातों पर सब्र किया होगा। इमाम अलैहि सलाम को अपनी जान की फिक्र नहीं है, इमाम अलैहि सलाम को इस उम्मत की फिक्र है कि ये उम्मत इसी तरह से हिदायत पा जाए, इसी तरह से उम्मत इस जुर्म की मुर्तकिब ना हो, किसी तरह से उम्मत निजात पैदा कर ले। अज़ान मोहतरम इमाम अलैहि सलाम से इज़हार अकीदत के लिए आए मिलकर इमाम अलैहि सलाम की खिदमत में एक दफ़ा सलाम अर्ज करते हैं। अस्सलामु अलैका या अबा अब्दुल्लाह, अस्सलामु अलैका या अबा अब्दुल्लाह, अस्सलामु अलल हुसैन व अला अली इब्ने हुसैन व अला औलाद हुसैन व अला अस्हाब हुसैन। इन्हीं असहाब अलैहिस्सलाम में से एक वो ज़ात है जो मुस्लिम की ज़ात है, मुस्लिम में अकीम, जो पहला शहीद है करबला के दरहकी का, जो करबला में मौजूद नहीं है, जो करबला में मौजूद नहीं है, लेकिन इमाम अलैहिस्सलाम की इस सिपाह का, इस लश्कर का वो पहला शहीद, इमाम अलैहिस्सलाम का वो बावफा भाई मोतमद फ़कीह, जिसे इमाम अलैहिस्सलाम ने अहले कूफा के खतूत मिलने पर रवाना किया, जब इमाम अलैहिस्सलाम मक्का में मौजूद हैं, इमाम अलैहिस्सलाम को कूफियों की जानिब से जो खुदूर मिलते हैं कि इमाम अलैहिस्सलाम आप आए हमारी जानिब, हमारी हिदायत करें, हमारे पास इमाम नहीं है, हम इमाम चाहते हैं, एक इमाम आदिल को तलब करना चाहते हैं, आप आए हम आपका साथ देंगे, आपके साथ वफादार रहेंगे। इमाम अलैहिस्सलाम को खुदूर मिलना शुरू हुए, एक खत नहीं, दो खत नहीं, इस करबला के वाक़े के अंदर एक सबसे ज़्यादा दर्दनाक पहलू शायद यही पहलू है, अगर इमाम अलैहिस्सलाम खुद चले जाते, लोग उनका साथ ना देते, तब भी दर्दनाक था, तब भी जो है वो मुश्किल था इस बात को कबूल करना कि नवासे रसूल को जो है वो ये उम्मत जो है खत्म कर दे, शहीद कर दे। लेकिन अजीजों कितना अजीब है, कितना दर्दनाक है इस बात को सुनना और बर्दाश्त करना कि इमाम अलैहिस्सलाम खुद नहीं, लोगों ने बुलाया था, खुद सूफियों ने बुलाया था कि आए इमाम, आप हमारे मेहमान हैं, हम आपकी हिफाजत करेंगे, हम आपका साथ देंगे, हम आपके बाबा साथ ही। इमाम अलैहिस्सलाम जब आते हैं तो यही लोग जिन्होंने बुलाया है, यही लोग जिनको जब इमाम अलैहिस्सलाम खुतूत दिखाते हैं कि लश्कर आज़ा, क्या तुमने साथ नहीं लिखा, क्या तुमने नहीं बुलाया था। खुलासे ये कि इमाम अलैहिस्सलाम खुतूत मिलते हैं, इमाम अलैहिस्सलाम जब देखते हैं कि बड़ी तादाद में लोग बुला रहे हैं, इमाम अपने तरफ हुज्जत को समझने की हुज्जत तमाम हो चुकी है, इमाम अलैहिस्सलाम मुस्लिम को तलब करते हैं, मुस्लिम तुम मेरे बाबा का भाई हो, मेरे मोहतमद में एक फकीह हो, तुम जाओ अहले कूफा की जानिब और उनकी खबर लो, अगर वाकई तुम उनको बावफा समझते हो, तुम देखते हो कि वाकई मेरी नुसरत की जाम आता है, तो मुझे खत लिख कर इस बात की इतला दो। मुस्लिम कूफे की जानिब रवाना होते हैं, कूफा पहुँचते हैं, जब लोगों को मुस्लिम की आमद की खबर मिलती है तो लोग तो दरहकीकत इमाम हुसैन अलैहिस्सलाम के मुंतजर हैं। जब मुस्लिम को देखते हैं कि इमाम अलैहिस्सलाम का कासिद आया है, इमाम का भाई आया है, खुशी से फूले नहीं समाते, इमाम हजरत मुस्लिम की खिदमत में पेश होते हैं, अपनी वफादारी का यकीन दिलाते हैं। 18,000 खत लिखे जाते हैं, 18,000 खत इमाम अलैहिस्सलाम हजरत मुस्लिम अलैहिस्सलाम के ऊपर 18,000 अफराद उनके हाथ पर बैत करते हैं कि अगर इमाम कूफे तशरीफ लाए तो हम इमाम के साथ देने को तैयार हैं, अपनी जान फिदा करने को तैयार हैं। हजरत मुस्लिम इमाम अलैहिस्सलाम को बाखबर करते हैं कि कूफा आपकी नुसरत के लिए आमादा है, आप जल्द तशरीफ लाए। जब यजीद को इस बात की खबर मिलती है कि कूफे में लोगों ने बगावत कर दी है और इमाम अलैहिस्सलाम के साथ वफादारी का ऐलान किया है, तो इब्न ज़ियाद को जो है कूफे की जानिब रवाना किया जाता है। जमाने का सितम देखे, इब्न ज़ियाद कूफा में वारिद होता है, लोग बदलना शुरू हो जाते हैं, कल तक जो लोग वफादारी के यकीन बताया करते थे अब उनके तेवर बदलना शुरू होते हैं। 18,000 लोगों ने बैत की है मुस्लिम के हाथ पर, हालात तब्दील होते हैं। यहाँ तक कि हानी इब्न उरवा जिन्होंने मुस्लिम को अपने घर में पनाह दिए को गिरफ्तार कर लिया जाता है, आहिस्ता आहिस्ता लोगों को ये बात महसूस होती है कि अब वो हालात नहीं रहे, अब हक का साथ देना आसान नहीं है, अब मुश्किल बर्दाश्त करनी होगी, अब सिर्फ लफ्जी बात नहीं है, अब जान वाकई देना होगी। लोग आते हैं अपने भाइयों को, बीवियाँ अपने शौहरों को, बाप अपने बेटों को समझाते हैं कि तुम किस रास्ते पर निकले हो, क्या अपनी जान देना चाहते हो, तुम्हें मालूम है किस रास्ते में कुछ नहीं मिलेगा, क्या तुम अपने बच्चों को यतीम करना चाहते हो, इतनी मालूम लोगों ने क्यों अपने बच्चों की यतीमी का सोच रहा हूँ, क्योंकि इमाम अलैहिस्सलाम के बच्चों की यतीमी तक सिर्फ ख्याल था आया, अजीब थी उम्मत, बहनों को भाइयों का ख्याल आया, लेकिन क्यों किसी बहन को। इमाम हुसैन अलैहिस्सलाम, हज़रत ज़ैनब अलैहिस्सलाम, यादना ये तादाद कम होती गई, यहाँ तक एक वक्त वो आया कि जब इमाम हज़रत मुस्लिम अलैहिस्सलाम ने एक दिन मगरिब की नमाज अदा की तो मस्जिद जो है वो असहाब के साथ भरी थी, लेकिन जब नमाज ख़त्म करके पीछे देखते हैं तो कुछ अफराद हैं, जब नमाज ख़त्म करके मस्जिद के दरवाजे तक पहुँचते हैं और उस मोहल्ले से खारिज होते हैं तो 10 अफराद नहीं, 5 अफराद नहीं, 2 नहीं, एक शख्स भी मुस्लिम के साथ बाकी नहीं, एक शख्स भी नहीं है कि जो इमाम जो हजरत मुस्लिम अलैहिस्सलाम का साथ दे और ये कहे कि मैं अब भी अपने वादे पर बाकी हूँ। कहाँ है वो उम्मत, कहाँ है वो कूफी, कहाँ गए 18,000 अफराद, कहाँ गए। अजीब है ये तारीख करबला का अजीब वरक है, मुस्लिम उस पर कूफे की तारीख रात के अंदर उन तारीख गलियों के अंदर भटकते हैं, कहाँ जाए मुस्लिम, कहाँ पर पना है, कोई दरवाजा तो ऐसा नहीं है कि जो मुस्लिम को कहे कि आओ हम तुमको पना देने को तैयार हैं। यहाँ तक एक दरवाजे पर जा बैठते हैं, एक मुहतरमा जो अपने बेटे का इंतजार कर रही है, जब दरवाजा खोल के देखती है तो एक शख्स को देखती है यहाँ बैठा, परेशान हो जाती है कि इस रात के अंधेरे के अंदर, इस तारीखी के अंदर, इस माहौल के अंदर तुम कौन हो कि जो मेरे घर पर बैठो। मुस्लिम उनका तारुफ कराते हैं कि अरे बीवी मैं मुस्लिम, मैं अपील हूँ, मैं वही मुस्लिम हूँ कि जो इमाम का कासिद हूँ, امام کا بھائی ہے، امام کا مرد اطمینان ہے، یہ مومنہ سلام ہمارا اس مومنیت فوراً اپنے گھر میں دعوت دیتی ہے، آپ کو پناہ دیتی ہے، آپ کی خدمت کرتی ہے، مسلم رات کو پھر اس گھر میں بسر کرتے ہیں، لیکن بلاخر کسی طرح سے اطلاع ابن زیاد تک پہنچتی ہے، صبح فوج اس گھر کے اوپر دعویٰ بول دیتی ہے، جب مسلم کو پتہ چلتا ہے کہ دشمن کی فوج ان کو اسیر کرنے کا ارادہ رکھتی ہے، فوراً اس گھر سے باہر آ جاتے ہیں، کیوں؟ اس لیے کہ مسلم کو اس مومنہ کی عزت کا خیال ہے، مسلم کو اس مومنہ کی عزت کا خیال ہے، لیکن نہیں معلوم اس امت کو کیا ہوا کہ روز عاشور جب امام علیہ السلام کی حرم تنہا رہ گئے تو انہوں نے کسی طرح سے اس عزت کا، اس آبرو کا خیال نہیں کیا، اس طرح خیال تھا مسلم کو فوراً گھر سے باہر آئے، جنگ کی نہ مردوں کی طرح مسلم کے ساتھ جب جنگ نہ کر سکے تو پتھروں کی بارش کی گئی، مسلم زخمی ہوتے ہیں، اب برداشت نہیں کر پاتے، تو لاخر اسیر کیا جاتا ہے، ابن زیاد کو دربار میں لایا جاتا ہے، ابن زیاد تو سلام نہیں کرتے، کہتے کہ میں صرف اپنے مولا کو، اپنے امیر کو سلام کروں گا، تو اس سلام کا اہل دار نہیں ہے، حقدار نہیں ہے، مسلم کو دار ہمارا کی چھت پر لے جایا جاتا ہے، مسلم کہتے ہیں کہ فقط مجھے ایک کام کی اجازت دو، میرا کچھ قرض ہے، میں چاہتا ہوں ادا ہو جائے، اس آخر وقت کے اندر بھی چاہتے ہیں کہ اس شریعت اسلامی کی جو ہے وہ حفاظت کی جائے، اس کے صحیح طرح سے پاس رکھا جائے، کہتے ہیں دوسرے میری خواہش ہے کہ میں اپنے امام کو، اپنے بھائی کو کچھ خطوط لکھ چکا ہوں، اور میں خود بتا چکا ہوں کہ اہل کوفہ آپ کی خدمت کے اندر تیار ہیں، آپ کی ساتھ دینے کو تیار ہیں، اور یہاں پہ جلدی تشریف لے آئے، کسی طرح سے میرے امام کو یہ بات بتا دی جائے کہ نہیں، اب یہ کوفہ والے پھر گئے، لیکن مسلم کی کسی وصیت پر عمل نہیں کیا جاتا، مسلم کو دارالامانہ لے جایا جاتا ہے، یہاں پر ابن زیاد کے حکم سے مسلم کا سر تن سے جدا کر دیا جاتا ہے، یہاں پر مسلم کی خدمت میں عرض کروں گا، واقعہ اے مسلم کتنی شباہت ہے آپ کی اور آپ کے بھائی کے اندر، آپ کو بھی جو ہے شہادت سے پہلے پانی پی دیا گیا، آپ کے بھائی کو بھی کربلا کے اندر 3 دن کا پیاسا شہید کر دیا گیا، آپ کا تن بھی جو ہے آپ کے سر سے آپ کا تن جدا کیا گیا، اور اسی طرح سے جو امام حسین علیہ السلام کا تن بھی جدا کیا گیا، آپ کی شہادت کے بعد آپ کا لاش آپ گلیوں میں پھیرایا گیا، امام علیہ السلام کے لاشے کے اوپر بھی جو ہے گھوڑے دوڑائے گئے، لیکن اے مسلم میں آپ کی خدمت کون کروں گا، جب آپ کی شہادت ہو گئی تو آپ کے اہل فالق کے اوپر ستم نہیں کیا گیا، آپ کے بچے کو تماچے نہیں مارے گئے، لیکن کربلا کے اندر جب یہ بچی جب امام علیہ السلام کی بچے مارے گئے تو مسلم کی بچے کے انتقال کی شہادت ہو گئی ہے، تو اس امام نے مسلم کے بچے کو بلایا، اس کو پیار کیا، اس کے گلے اس کے جو کانوں کے اندر گوشوارے پہنائے، لیکن امام حسین علیہ السلام آیا مصیبت کا کیا انسان بیان کرے، کہ جب امام علیہ السلام کی شہادت ہوتی ہے تو کوئی آپ کی بیٹی کو فرصہ دینے کو تو دور، لیکن آپ کی بیٹی کو تماچے مارے جاتے ہیں، اس کے کانوں سے جو ہے وہ بولتے ہیں، اس کے کانوں سے گوشوارے چھینے جاتے ہیں، خدا عظیم کی عبادت کو قبول کرنا، خدا انہیں ایام کے اندر، ان شبوں کے اندر امام علیہ السلام کے اس قیام، اس تحریک، اس واقعہ کربلا سے بہترین طریقے سے آشنے حاصل کرنے کے لیے، بہترین طریقے سے معرفت حاصل کرنے کی توفیق عطا فرما، اپنی پوری زندگی اس طرح سے گزارنے کی، اس طرح سے بسر کرنے کی توفیق عطا فرما، اس طرح امام علیہ السلام کی خواہش اور کی رضا ہے، امام علیہ السلام کی خون کا بدلہ لینے کے لیے اپنی آخری حجت کے ظہور میں تعزیر فرما اور ہمیں ان کے اصحاب کے ساتھ شامل کریں۔
امام کا نمائندہ آیا ہے۔